आप सबको दुआ दूंगी कि अगले साल जब आप तिलावत सुने तो आपको समझ आ रही हो इंशाअल्लाह ताला। सूरत नहल बहुत खूबसूरत सूरत है, इसका एक और नाम भी है सूरतुन नेम, नेमतों वाली सूरत। बिल्कुल इसको पढ़ते हुए ऐसे लगता है कि ट्रेन में बैठे हुए विंडो में से मुख्तलिफ मनाजिर देख रहे हैं। कभी आपने यूरोप में विद इन यूरोप ट्रेन में सफ़र किया हो तो आप इस सूरत को बहुत याद करेंगे। वो सब कुछ जो आपको बाहर दिखता है, कभी सब्ज़े की सूरत में, कभी शीप की सूरत में, कभी पहाड़ों की सूरत में, वो सब कुछ आपको इस सूरत में दिखेगा। 128 आयतें हैं, मक्की सूरत है, 6 मुख्तलिफ इसके टॉपिक हैं। और याद रखिए कि नखल कहते हैं शहद की मक्खी को, और अल्लाह ने मक्खी का जिक्र क्यों किया ये जब आएंगी आयतें तो फिर मैं और आप देखेंगे। पहला टॉपिक आयत नंबर 1 से 21 तक है, जिसमें अल्लाह ताला ने नज़ूल कुरान का मकसद भी बताया, तौहीद की दावत भी दी, और साथ ही साथ खालिक होने के और रब होने के दलाइल भी दिए। फिर उसके बाद आयत नंबर 22 से 34 तक दूसरा टॉपिक चलेगा, कुरैश के ख़िलाफ़ फ़र्द जुर्म भी है और कुरैश के जुराम बयान किए गए। फिर इसकी सब डिवीज़न मज़ीद है, वो आप बाद में ख़ुद देख लीजिएगा। फिर इसी तरह से आयत नंबर 35 से 89 है, मुनकरीन तौहीद और रिसालत और आखरत के एतराज़ात का रद्द भी है, दलाइल भी हैं और उनको खौफ दिलाया जा रहा है, यानी जो अल्लाह के रसूल को रसूल नहीं मानते थे और आखरत पर एतराज़ करते थे उनको खौफ दिलाया जा रहा है कि देखो अल्लाह की बात सुनकर अल्लाह के नबी का मजाक ना उड़ाओ। फिर उसके बाद आयत नंबर 90 से लेकर 119 तक अल्लाह के हकूक और बंदों के हकूक, इसमें आप मुख्तलिफ किस्म की सब कैटेगरीज भी इंशाल्लाह देखेंगे। और फिर आयत नंबर 120 से 124 में सब्त के अहकामात हैं कि क्यों वो दिए गए, और इसी तरह से इब्राहीम अलैहिस्सलाम की सीरत से कुछ झलकियां हैं। और आयत नंबर 125 से 128 में सब्र, साबित कदमी, तक्वा, हिकमत और एहसान के साथ दावत और तबलीग की हिदायत है। आप नोट करें, अब इन सूरतों में दावत देने के बहुत खूबसूरत तरीके बताए जा रहे हैं। पूरी सूरत का टॉपिक तौहीद और रिसालत और आखरत का मौजू, और इसी तरह अल्लाह को खालिक मानो और मालिक भी मानो, और साथ ही साथ मुसलमानों को सब्र और तकवा के साथ दीन की दावत दूसरों को दिए जाने का हुक्म भी मिलता है। और हकीकत यह है कि ये सारी सूरतें हम सब से इस बात का तकाजा करती हैं कि हम अल्लाह ताला के इस दीन को दूसरों तक फैलाएं। आप देखिए कि जब मैं और आप ये सूरतें पढ़ते हैं ना, तो वाकई हमारे दिल की कैफियत अंदर से नुचड़ी भी होनी चाहिए कि अल्लाह तूने हमें इतना प्यारा कुरान दिया। कई इतने लोग हैं जिन्होंने आज तक इसको देखा भी नहीं, छुआ भी नहीं। कई ऐसे भी होंगे जिन बेचारों को पता ही नहीं है कि ये भी कोई सूरत है, ये भी कोई कुरान है। तो ज़रा चंद सेकेंड तदब्बुर करें, 3-4 सेकेंड तो ज़रूर करें, कि कई लोगों को तो लफ्ज़ कुरान का पता ही नहीं कि ये कोई मुस्लिम बुक है भी कि नहीं, या दुनिया में इस कुरान नाम की कोई किताब है और मुझे अल्लाह रोज़ इसके लिए निकालता है। तो इस पर दिल से शुक्र करें ताकि शुक्रगुजारी पैदा हो। फिर इंशाल्लाह हम सूरत शुरू करते हैं। सूरत का आगाज़ बड़ा अनयूजल है। आमतौर पर आप देखते हैं कि सूरतों के आगाज़ में कहीं कुरान की बातें होती हैं या कहीं पर हरूफ मुकद्दात होते हैं, लेकिन ये सूरत एक धमकी से शुरू होती है। अता अम्रुल्लाहि फला तस्ताजिलू, आ गया अल्लाह का हुक्म पस तुम जल्दी ना करो, पाक है वो इससे और बुलंद है जो तुम शिर्क करते हो। मक्का वाले पूरे ज़ोरों शोर से क़्यामत का इनकार कर रहे थे, नबी सल्लल्लाहु अलैहि वसल्लम को झुटला रहे थे, और इसी तरह से इसमें अल्लाह ताला ने एक धमकी के अंदाज़ में कह दिया कि अल्लाह ने जो करना है वो होगा, हिजरत आने वाली है, बदर का मौका आने वाला है, जल्दी ना करो, थोड़ा सा इंतज़ार करो, तुम्हें लग पता जाएगा कि जिस नबी की तुम नाकदरी करते हो उसकी नाकदरी करना तुम्हें कितने बड़े फितने में मुब्तला करने वाला है। युनज़िलुल मलाइका बिर्रूह मिन अम्रिही अला मन यशाउ मिन इबादिही, वो इस रूह को अपने जिस बंदे पर चाहता है, या रूह से मुराद वही है और जिब्राइल भी हैं, अपने हुक्म से मलाइका के ज़रिए से नाजिल करता है, यानी नबी सल्लल्लाहु अलैहि वसल्लम पर जो वही आती है ये उनका फ़ैसला नहीं बल्कि अल्लाह का हुक्म है। आती क्यों है वही, पैगाम वही क्या है, अनंज़िरु अन्नहु ला इलाहा इल्ला अना फत्तकून, फरमा देता है कि इस हिदायत के साथ के लोगों को आगाह कर दो कि मेरे सिवा तुम्हारा कोई माबूद नहीं, बस मुझी से डरो, इसने आसमान और ज़मीन को हक के साथ पैदा किया, वो बहुत बालाओं बरतर है इस शिर्क से जो ये लोग करते हैं। क्या पता चला कि इस्लाम का और कुरान का बुनियादी नुक्ता क्या है, इंज़ार। देखिए बाज़ लोग नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों की जब बात करते हैं ना तो कहते हैं मिसवाक, दाढ़ी, तेल लगाना, सुरमा लगाना, ये सब भी हैं, इसमें कोई शक नहीं है। लेकिन जो सुन्नत आपने पूरी ज़िंदगी नहीं छोड़ी, 40 साल मुस्तकिल जिस सुन्नत पे अमल करते रहना, वो इंतज़ार था, लोगों को वॉन करना, मक्का में, मदीना में, ताइफ में, उकास के बाज़ार में, गलियों में, कूचों में, यहूद के कलों में, जहाँ जहाँ जाकर आप लोगों को वॉन कर सके, आपने वो किया। तो अगर मुझे आपको सुन्नतों को अपनाना है ना, तो इस सुन्नत को अपनाइए। दुआ करते हैं अल्लाह ताला से कि अल्लाह तू मेरे लिए आसान कर दे इस इंतज़ार को। बहुत बड़ा अमल है ये, यानी ये जिस ये वाकई मांग के लेना पड़ता है, ये ख़ुद से नहीं मिलता। इसके लिए वाकई पूरे इखलास के साथ अल्लाह ताला से मिन्नतें करनी पड़ती हैं कि अल्लाह मुझे इस काम के लिए चुन ले। फिर इसके बाद इंसान की तख्लीक की तरफ इशारा है, खलकल इंसान मिन नुतफतिन फइज़ा हुवा खसीमुम मुबीन। इसने इंसान को एक ज़रा सी बूंद से पैदा की और देखते ही देखते सरीहन वो झगड़ालू हस्ती बन गया। इसने जानवर पैदा किया और जिसमें तुम्हारे लिए पोशाक भी और ख़ुराक भी है। पोशाक क्या है? लेदर जैकेट्स। ख़ुराक क्या है? मीट, लैम, और क्या क्या गोश्त खाते हैं हम जानवरों का? सिरी, पाए, ज़ुबान, सार, पाँव, कुछ नहीं छोड़ते। अल्लाह ने ये छोटी छोटी फैक्ट्रियाँ हमारे इर्द गिर्द रखी हुई हैं, कभी इनको भी तो प्यार से देखा करें। और तरह तरह के दूसरे फ़ायदे भी हैं, आप देखिए इनके सींगों से छुरियाँ, चाकू, उनके हैंडल बनाए जाते हैं। यानी छोटी छोटी चीज़ें हैं, खाती क्या हैं? घास, और देती क्या हैं? दूध, गोश्त। ये है इस पारे का थीम, कम नेमतें लेकर भी ज़्यादा दो। बेकार चीज़ें खाकर कारामत चीज़ें देती है कायनात। तुम्हें तो अल्लाह दूध पिलाता है, वो तो घास खाती हैं। तुम्हें तो अल्लाह ताला बेहतरीन फल खिलाता है, वो छिलके खाते हैं। तो वो क्या दे रहे हैं और तुम क्या दे रहे हो? यही सबक है अब सूरत नहल का। नफा मंदी, बी बेनिफिशियल, लोगों के फ़ायदे के बनिए। खुद के लिए जीना क्या जीना, दूसरों के लिए जिए। अपने मकासद बुलंद रखो। देखिए जीने के दो रास्ते हैं, एक है फ़राइज़ की सतह पे जीना, जो अल्लाह ने मेरे ऊपर ज़िम्मेदारियाँ डाली हैं मैं उसको पूरा कर दूँ। मसलन नमाज, रोज़ा, हज, ज़कात फ़र्ज़ है मेरे ऊपर, मैंने करना है। अल्लाह ने बच्चे दिए, शौहर दिया, घर वाले दिए, उनकी खिदमत कीजिए, फ़र्ज़ है, बस ये करूँगी मैं। अल्लाह ने कहा अपने घर के बुज़ुर्गों की खिदमत कर लो, बड़ों को देखो, बीमारों को देखो, फ़र्ज़ है मुझ पर, मैंने कर लिया। ये दर्जा भी है, ये है फ़राइज़ की सतह पर जीना, और मेजॉरिटी ऑफ मुस्लिम्स इसी पे जीती है अल्हम्दुलिल्लाह। लेकिन एक और राह है, अजीमत की राह, अज़म के साथ जियो, बी फर्म, बड़े गोल। आप इसको यूँ समझिए कि एक क्लास में 100 स्टूडेंट्स हैं, उसमें से 80 स्टूडेंट्स कहते हैं हमने सिर्फ पास होना है। 30 आ जाएँ, 35 आ जाएँ, 40, 60 आ जाएँ, हम खुश हैं। 20 स्टूडेंट्स कहते हैं नहीं, हमने कम्पीट करना है, आई वॉन्ट टू बी फर्स्ट, मुझे विनर बनना है, मुझे ट्रॉफ़ी लेनी है, मुझे गोल्ड मेडल लेना है। तो ये है अजीमत का रास्ता। बड़े सुकून से सुने, आप अपने लिए खुद डिसाइड करें, किसी पे ज़बरदस्ती नहीं। पुराने नए सब लोग जो कुरान सुन रहे हैं इस वक्त, किसी पे कोई ज़बरदस्ती नहीं। लाइक राखा फिर दिन, रिवाइज़ योर थॉट्स अगेन। सुनते सुनते थक तो नहीं चुके, खिदमत करते करते थक तो नहीं गए, दीन का काम करते करते थक तो नहीं गए। टेक अ ब्रेक, जितनी मर्जी ले लें, पूरी लंबी भी ले लें, नो प्रॉब्लम एट ऑल। लेकिन आपको चूज़ करना पड़ेगा कि कल तक आपकी नेकियों के क्या रिकॉर्ड्स ऊपर जा रहे थे और आज से क्या जाने शुरू होंगे। फेल नहीं भी होंगे, लेकिन जन्नत के आला दर्जों से महरूम ज़रूर होंगे। आप पूरा कुरान पढ़ें, जितनी बार भी मैंने शऊर से पढ़ा, जन्नत के जो आला दर्जे हैं ना, जिसको आप कह लीजिए साबिकून अलवलून, या मुकर्रबून कह लीजिए, या जन्नत फिरदौस कह लीजिए, ये मुजाहिदीन फ़ी सबीलिल्लाह के लिए हैं। वो अब चाहे तलवारों से लड़ें, कलम से लड़ें, इल्म के साथ लड़ें, मुआशरे के रस्म व रिवाज से लड़ें, ये वो लोग हैं जो अपनी ज़रूरियात को पीछे डाल के आगे चलते हैं, वो अपनी ख्वाहिशात को पीछे करते हैं, वो बच्चों को थोड़ा सा रुला लेते हैं लेकिन उम्मत के बच्चों की फ़िक्र लगी रहती है, वो शौहरों से थोड़ी सी बात सुन लेते हैं लेकिन दूसरी औरतों के लिए अच्छे माहौल को बनाने वाले बनते हैं। ये जिहाद है असल में। तो आपकी चॉइस है, नो प्रॉब्लम। अल्लाह को ना मेरी ज़रूरत ना आपकी ज़रूरत। मैं आज कह दूं कि आज ये आखिरी दौरा कुरान है, आज के बाद मैं मुझे रिज़ाइन दे दें, मैं जाना चाहती हूँ, मैं आराम करूँ, अब ज़रा मैं भी तो देखूँ एक नॉर्मल लाइफ क्या होती है, ज़रा मैं भी तो देखूँ सुबह से शाम तक घर को सजाना, संवारना, किचन का काम करना क्या है, ये मेरा फ़ैसला होगा। लेकिन अल्लाह मेरी ज़िंदगी में वो दिन एक दफ़ा भी ना लाए कि मैं ये फ़ैसला करूँ, क्योंकि मैंने ये मज़ा भी चख लिया है। आज मेरी ज़ात से अगर किसी को कोई फ़ायदा हो रहा है, ये होता अगर मैं अपना चूल्हा चौंके सजा रही होती। एक है फ़ायदा लेने वाले बन जाए, इट्स गुड, बहुत सारे लोग हैं देने के लिए, लीजिए, मेरे से ना लीजिए, आप औरों से लीजिए, बहुत लोग हैं दुनिया में माशाल्लाह, लेकिन एक ये कि आप फ़ायदा देने वाले बन रहे हैं। तो आज जाके सोचिए, सब आप भी सोचें जो साथी दौरे कुरान कर रहे हैं, कितना टाइम लगा सकते हैं। अगर आप आज ही एंड पे बैठें, अपनी अपनी पर्ची पे खुद अपने दिल का राज लिखकर इधर मुझे दे दें, तो मैं आपकी एहसानमंद दूंगी। कोई इसके लिए लंबे चौड़े फॉर्म की ज़रूरत नहीं। आप कब चाहती हैं, क्या कर सकती हैं, कितना वक्त, कितना टाइम, अगर कुरान नहीं सीखा तो सीखना चाह रही हैं, सीखा हुआ तो कहाँ खिदमत करना चाहती हैं, वॉलंटियर कर, आप सब अपने दिल की बातें लिख के हमें आज ही दे दें, हम इस पर बहुत खुश हैं। ताकि जो काम आगे हो वो आपकी सोच के मुताबिक हो, ताकि बाद में कोई चीज़ आए तो आपको ये ना लगे कि ये हमें सूट नहीं करता, ये करता है। पूरी चॉइस है मुझ समेत आप सबको, 110% पूरा इख्तियार है। बस यहाँ बैठकर सोचें, सब सोचें कि मुझे जो राह अल्लाह ने दिखाई है, क्या इस पे मुतमईन हूँ, या मसले ही नहीं ख़त्म हो रहे, झगड़े ही नहीं ख़त्म हो रहे, घर में लड़ाई नहीं ख़त्म हो रही, तो यू कैन चूज़। लेकिन अगर आपको वाकई लगता है कि इंतज़ार ही है असल खूबी, इंतज़ार के लिए इब्राहिम ने अपने घर को इधर उधर किया, और ये इंतज़ार की खूबी है जिसको आप पढ़ें कि अल्लाह के नबी ने 13 साल मक्का में दर दर की खाक छानी, कारोबार करते थे छोड़ दिया, घर नहीं बनाए, कपड़े जूतों में नहीं पड़े, बच्चों के आला मुस्तकबिल के लिए एक मुल्क से दूसरे मुल्क मूव नहीं हुए, एक यूनिवर्सिटी से निकाल कर दूसरी यूनिवर्सिटी में अपने बच्चों को नहीं दाखिल किया। पूरी ज़िंदगी नबी की देखिए, इंतज़ार इंतज़ार इंतज़ार। और खुशकिस्मत हैं वो लोग जिनको अल्लाह ने आज के दौर में इस काम पर चुना है। अल्लाह ताला हमें इसमें शामिल कर दे, और अगर किया है तो मरते दम तक हमारी मौत भी इसी काम पे ले ले। कभी एक दिन ज़िंदगी कैसा ना आ जाए कि हमारे ज़ाती तकाजे हमें इतना मजबूर कर दें कि हम इस दौलत, इस नेमत को ख़त्म करें। लेकिन अगर आए तो फिर पूरे जोश से आए, फिर सब कश्तियाँ जला के आए कि सुन लिया तो सुन लिया। ये डिटर्मिनेशन चाहिए होती है दीन के काम के लिए, तभी तो आप देखिए कि अल्लाह ताला अपने नबी को यही बात कह रहे हैं कि आप इस काम का इरादा कर लें, बस आप इन बातों से पीछे हो जाएं। आपने देखा सूरत हिजर के एंड पे क्या मौजू था, इग्नोर कीजिए, जाने दीजिए, तसल्ली दें। मैं उसको फील कर रही थी कि अल्लाह कैसे कैसे तसल्लियाँ दे रहा अपने नबी को। तो अब इसके बाद इंसान की वो आते हैं जिसकी वजह से आप देखिए कि बाज़ दफ़ा वो कुछ कर पाते हैं, कुछ नहीं कर पाते, कि छोटी छोटी चीज़ें हैं वो तुम्हें इतना कुछ सर्व करती हैं, तुम उनको देखकर खुश भी होते हो। बड़ा प्यारा कानून है, आयत 5-6 को देखिएगा, वलकुम फीहा जमालुन हीन तुरीहून व हीन तसरहून। तुम्हारे लिए इनमें जमाल भी है जब तुम इन्हें सुबह चराने के लिए ले जाते हो और जबकि शाम को वापस लाते हो, और वो तुम्हारे लिए बोझ ढोकर ऐसे ऐसे मुकामात पर ले जाते हैं जहाँ तुम सख्त जानफिशानी के बगैर नहीं पहुँच सकते। अब आप देखिए कि हमारे घरों में दो तरह की चीज़ें होती हैं, एक होती हैं यूज़फुल थिंग्स और एक होती ब्यूटीफुल थिंग्स। दूसरी तरफ से आपको मैं ये कह सकती हूँ कि या हमारे घर में डेकोरेशन पीसेस होते हैं, क्रिस्टल होता है, हम फूल रख लेते हैं, हम डेकोरेशन पीसेस रखते हैं, हम सीनरीज रखते हैं, और इसके साथ हमारे कुछ काम की चीज़ें होती हैं, मसलन वैक्यूम क्लीनर होता है, हमारे पास वॉशिंग मशीन होती है। दो मुख्तलिफ चीज़ें हैं। आप कह सकते हैं जो यूज़फुल थिंग्स हैं उनमें क्या है, कमाल, वी नीड देम, अच्छा लगे ना लगे वैक्यूम क्लीनर रखना पड़ेगा घर में। लेकिन खूबसूरत चीज़ें क्या, डेकोरेशन पीस, ये क्यों पड़ा है, बस खूबसूरती है, इसमें जमाल है, उसमें कमाल है। अल्लाह की शान देखिए कि जमाल और कमाल को इकट्ठा कर दिया कैसे। अब मेरा दिल कर रहा है आपको ख्वाब दिखाऊं कि हम कभी कहीं टूर पे चलें, आप देखिए सब्ज पहाड़ और उस पर सफ़ेद शीप, क्या लगती हैं दूर से, ऐसे लगती हैं जैसे छोटी छोटी छोटे छोटे मोती चल रहे हैं। बकरी को देख लीजिए, शीप को देखिए, खूबसूरत है कि नहीं, और उसमें कमाल है कि नहीं, दूध भी देती, गोश्त भी देती, अपने सींगों से भी हमें सर्व करती, अपनी खाल से भी सर्व करती। ये अल्लाह ताला मुझे आपको सिखा रहे हैं कि अल्लाह की इस कायनात में कोई चीज़ बेकार नहीं है। सितारे खूबसूरत है ना, फिर भी रुजूम अलिशयातीन। तो अल्लाह से दुआ करते हैं हमें भी जमाल और कमाल दे दें। हम कहते हैं या तो दीन में जमाल चलेगा या कमाल चलेगा, हमारा सारा जमाल लोगों के लिए है, सजना संवरना, कपड़े जूते मेकअप, दुल्हन शादी दुनिया, और दीन के नाम पे हम कमाल के नाम पे बोरिंग बुद्धू बेवकूफ़ बन के लोगों को दिखाते हैं कि दीन वालों में तो खूबसूरती होनी नहीं चाहिए, चादर टेढ़ी बिछी है, बिछने तो क्योंकि दीन की जगह, टेबल टेढ़ा है कोई बड़ी बात नहीं, कुर्सी टूटी हुई है टांग के नीचे लकड़ी रख लेते हैं, इट्स ओके, दीन की जो कुर्सी है, और दुनिया के हाल सजते हैं तो क्या हालात होते हैं। यदि मैं अमूमी बात कर रही हूँ, मुझे पता है आप बड़े अच्छे माहौल में बैठे हुए हैं, लेकिन अमूमन देखिए कि आज दीन वाले जमाल का ख्याल नहीं रखते। याद रखिए हमारी बहुत सारी सेंसेस और बहुत सारी रिक्वायरमेंट्स में एक एथेटिक सेंस भी है, ہر بندہ خوبصورتی کو پسند کرتا ہے، ہر بندے کو اٹریکشن اچھی لگتی ہے، تو کیا یہ ہماری خوبصورتی یا ہماری اٹریکشن یا ہمارے گھر کی وہ چیزیں جو بہت ڈیلیکیٹڈ ہیں، کیا وہ دین کے رستے میں کام نہیں آنی چاہیے؟ تو یہ اللہ تعالیٰ آپ کو مجھے سکھا رہے ہیں کہ دین کا کام آسن درجے پہ کرو، پھر تم دیکھو کہ تم کتنے اوپر جاتے ہو۔ اور واقعی مسلمان ایسے ہی تھے، جب وہ اوپر گئے۔ آج ہم نے جب دین کو چل چلاؤ پہ ڈال دیا تو اللہ اکبر، آج ہمارے دین کا حال کیا ہے، غریب دین بن گیا۔ اللہ تعالیٰ ہمیں اس کی فکر لگا دے کہ ہم نے اپنی ذات سے اس دین کو خوبصورت کر کے دکھانا ہے، بدلنا نہیں ہے، بس اس کی خوبصورتی کو باہر ظاہر کرنا ہے، کیونکہ یہ اپنی جگہ بڑا خوبصورت دین ہے۔ فرمائے وہ تمہارے لیے بوجھ ڈھو کر ایسے ایسے مقامات پر لے جاتے ہیں جہاں تم سخت جان فشانی کے بغیر پہنچ نہیں سکتے، حقیقت یہ ہے کہ تمہارا رب لرؤوف الرحیم بڑا ہی شفیق اور مہربان ہے، اس نے گھوڑے اور خچر اور گدھے پیدا کیے تاکہ تم ان پر سوار ہو جاؤ اور تمہاری زندگی کی رونق بنے۔ گھوڑوں کو دیکھ کر واقعی مالک بڑے خوش ہوتے ہیں، اسی چیز کا ذکر کر دیا گیا، اور وہ بہت سی چیزیں تمہارے فائدے کے لیے پیدا کرتا ہے جن کا تم کو علم تک نہیں ہے۔ آپ کو پتہ یہ کیا ہے؟ یہ لیف ہے، یہ آپ کی فراری ہے۔ نبی صلی اللہ علیہ وسلم کے دور میں جب آیتیں اتر رہی تھی تو لوگ سواری کے لیے عموماً گھوڑے، خچر، گدھے استعمال کرتے تھے، تو اللہ نے کہہ دیا تمہیں بتاؤں، یخلقو ما لا تعلمون، میں وہ سواریاں بھی پیدا کروں گا جس کو تم نہیں جانتے، اور وہ کیا جن کو آج ہم جانتے ہیں۔ اور آپ کو پتہ ہے کہ آنے والے وقت میں اور کیا کچھ نکلنے والا ہے؟ اگر آپ بتا دیا تو پھر آپ کی توجہ ادھر ہی چلی جائے گی، اس لیے بعد میں یاد کرا دیں۔ لیکن یہ جو گاڑیاں، یہ جو خوبصورت سواریاں پیدا ہو رہی ہیں، اس کا تذکرہ اللہ نے قرآن میں کر دیا۔ اور ایسی آیتیں لوگوں کو ریسرچ پہ مائل کرتی تھیں کہ قرآن میں یہ بات لکھی ہے، ذرا اس کی ریسرچ تو کر کے دیکھے۔ فرمایا بہت سی فائدے کی چیزیں تمہارے لیے پیدا کرتے جن کا تم کو علم نہیں، اور اللہ ہی کے ذمے ہے سیدھا راستہ بتانا جبکہ ٹیڑھے راستے تو موجود ہیں۔ ہے سچ، دعا کرے اللہ میں سیدھا راستہ دکھا۔ آج اس دنیا میں شر کے راستے زیادہ، خیر کا راستے کم، توحید سکھانے والے تھوڑے، شرک سکھانے والے زیادہ۔ تو اللہ تعالیٰ سے دعا کرتے ہیں اللہ میں سیدھے راستے پہ رکھنا۔ ولو شاء لہداکم اجمعین، اور اگر وہ چاہتا تو تم سب کو ہدایت دے دیتا۔ دی کیوں نہیں سب کو؟ سب نے مانگی نہیں، سیدھی سی بات۔ وہی ہے جس نے آسمان سے تمہارے لیے پانی برسایا جس سے تم خود بھی سیراب ہوتے ہو، اور تمہارے لیے جانوروں کو بھی پیدا کیا۔ وہ اس پانی کے ذریعے سے کھیتیاں اگاتا ہے، اور زیتون اور کھجور اور انگور اور طرح طرح کے پھل پیدا کرتا ہے۔ اس میں ایک بڑی نشانی ہے ان لوگوں کے لیے جو غور و فکر کرتے ہیں۔ کائنات کی چیزوں پہ غور و فکر کیجئے، مجھے آپ کو اس کی دعوت دی جا رہی ہے۔ وَسَخَّرَ لَكُمُ اللَّيْلَ وَالنَّهَارَ وَالشَّمْسَ وَالْقَمَرَ، اللہ تعالیٰ کیسے کرتا ہے یہ سب کچھ؟ اس نے تمہاری بھلائی کے لیے رات اور دن کو اور سورج اور چاند کو مسخر کر رکھا ہے، اور سب تارے بھی اسی کے حکم سے مسخر ہیں۔ اس میں بہت نشانیاں ہیں ان لوگوں کے لیے جو عقل سے کام لیتے ہیں۔ اور یہ جو بہت سی رنگ برنگ کی چیزیں اس نے تمہارے لیے زمین میں پیدا کر دیں، اس میں بھی ضرور نشانی ہے ان لوگوں کے لیے جو سبق حاصل کرتے ہیں۔ وہی ہے جس نے تمہارے لیے سمندر کو مسخر کر دیا تاکہ تم اس سے تر و تازہ گوشت لے کر کھاؤ، لحمن طریا، یہ کیا ہے؟ سی فوڈ، انجوائے کیجئے۔ اور اس سے زینت کی وہ چیزیں نکالو جن کو تم پہنا کرتے ہو، وہ کیا چیزیں ہیں؟ پرلز، کورلز اور موتی، گھونگے، پہنو۔ اللہ کہتے پہنو، کون منع کرتا ہے پرلز پہننے سے؟ کون منع کرتا ہے ان چیزوں کو استعمال کرنے سے؟ دیکھیے، اگر پرلز پہنے نہیں جائیں گے تو کھائیں گے؟ کئی لوگ کھاتے بھی ہیں، شاید آپ کو بتاؤ کہ نہیں۔ تو اللہ تعالیٰ نے اس کائنات میں خوبصورتی بھی پیدا کی، آپ کے میرے لیے پیدا کی۔ بس ان چیزوں کو پہن کر اچھے کام کرو، اکڑو نہیں، تکبر نہیں کرو، شو آف نہیں کرو، ریاکاری نہ کرو، دوسروں کو دکھاؤ نہیں، دوسروں کو نیچا نہ دکھاؤ۔ بس یہ چھچورپن چھوڑ دو تو تمہیں کچھ کھانا پینا، پہننا اوڑھنا، سجنا سنورنا کچھ نقصان نہیں دے گا۔ تم دیکھتے ہو کہ کشتی سمندر کا سینہ چیرتی بھی چلتی ہے۔ یہ سب کچھ اس لیے ہے کہ تم اپنے رب کا فضل تلاش کرو اور اس کے شکر گزار بنو۔ کس کس کو سمندر کے سفر سے ڈر لگتا ہے؟ کبھی آپ نے غور کیا کہ پانی کے اوپر آپ ایک سوئی رکھیں تو ڈوب جائے، اور اتنا منوٹنو وزن جہاز کھڑا رہتا ہے؟ یہ اصول آرشمیدس ہے، مجھے بچپن کا پڑا ہوا یاد آ رہا ہے۔ اوپر آپ ایک پتا، یعنی ایک کاغذ ہے نا، آپ اس کو اچھالیں تو فوراً نیچے آ جائے گا، تو اتنا ٹنو وزنی جہاز کیسے کھڑا ہوتا ہے؟ میں تو جہاز میں بیٹھ کے رہی نہیں، سوچوں میں کھوئی رہتی ہوں، اتنا بھاری کیسے؟ اور آپ نے یہ بات بھی سنی بھی ہوگی اور آبزرو تو بہت دفعہ کی ہے کہ چھوٹے جہاز میں جھٹکے زیادہ آتے ہیں۔ کہتے ہیں جتنا بڑا جہاز ہوگا نا اتنا سیکیور ہوتا ہے۔ یہ کس نے کیا؟ یہ سب یونیورسل لاس کس نے سیٹل کیے؟ اللہ نے کیے۔ جس کے لاز اتنے خوبصورت ہیں، پھر اس کی شریعت کتنی خوبصورت ہوگی. ول کافل اردی رواسی یان تمید ابکم، اس نے زمین میں پہاڑوں کی مہیں گھاڑ دیں تاکہ زمین تم کو لے کر ڈھلک نہ جائے، اس نے دریا جاری کر دیے اور قدرتی راستے بنائے تاکہ تم ہدایت پاؤ. کدھر سے راستے؟ سمندروں کے بھی راستے، اور ان راستوں پہ غور کر کے ان کائنات کی چیزوں کو دیکھو تو اللہ تک پہنچو. اس نے زمین میں راستہ بتانے والی علامتیں رکھ دیں، یعنی ستارے بھی اور راستے بھی، اور تاروں سے بھی لوگ ہدایت لیتے ہیں. آسمان کے سٹارز راستہ دکھاتے ہیں، دنیا کے سٹارز اکثر راستہ گم کروا دیتے ہیں. لوگوں کو زندگی کا مقصد ہی بھول جاتا ہے اور صرف فن میں رہ جاتے ہیں، اور کھیل کود زندگی کا مقصد بنتا ہے. کیا سکھایا جا رہا ہے؟ غور کرو. اب دیکھیے، پہلے دور میں لوگ سورج چاند کو پوچھتے تھے نا، آج کے دور میں لوگ سائنس کو پوچھنے لگے. وہ سورج چاند ستاروں کو دیکھ دیکھ کر رب کو بھول گئے. حالانکہ نوٹ کیجئے کہ یہ سب کچھ کس نے بنایا؟ اللہ نے بنایا. یہ سارے فزکس کے لاز ہیں، قانون طبیعہ کہہ لیجئے ان کو، ابھی تک آؤٹ ڈیٹڈ نہیں ہوئے. سورج جس گھوم چل رہے رفتار سے چل رہا ہے، زمین گھوم رہی ہے، تو بتاؤ اس کا یہ قرآن کیسے پرانا ہو گیا؟ جس رب نے تمہیں کعبے کے طواف کا حکم دیا، اسی نے سورج چاند ستاروں کو ایک دوسرے کے پیچھے گھما دیا. سبق ہے اس بات کا کہ قرآن کبھی آؤٹ ڈیٹڈ نہیں ہوگا. آج سے 10 سال بعد بھی پڑھو گے تو تمہیں لگے گا یہ آج کی بات ہے. کرنا کیا ہے؟ تذکر کرنا ہے، تدبر کرنا ہے. کائنات پہ غور کیجئے، دیکھیے ان چیزوں کو، ان ساری چیزوں پہ غور کرتے ہوئے اللہ تعالیٰ سے پیار کیجئے کہ میرے مالک، تو نے اتنا پیارا بنا دیا یہ سب کچھ. اور کائنات کی ترقی سے اللہ نہیں روکتا. آپ سائنٹسٹ بنیے، آپ جائیے سیٹلائٹ میں جائیے، جہاں آپ جا سکتے ہیں جائیے، لیکن شرط یہ ہے کہ آپ ان چیزوں کو دیکھ کر خالق کو یاد کریں. لیکن اکثر لوگ نہیں سمجھتے، وہ ان چیزوں میں کھو کر اکڑ جاتے ہیں، تکبر آ جاتا ہے، کندھے اپنے تھپتھپانے لگتے ہیں. اللہ کا تو ان تعدو نعمت اللہ لا تحصوها. اور اگر تم اللہ کی ایک نعمت کو گننا چاہو، دیکھیں نعمت ہے واحد، جمع نہیں ہے، نعمتیں نہیں ہیں لفظ، یہ ترجمہ ٹھیک نہیں ہے. ایک نعمت کو گننا چاہو تو گن نہیں سکتے. اور ان اللہ لغفور الرحیم، اللہ تو بڑا درگزر کرنے والا اور رحم والا ہے. کوئی ایک نعمت نہیں ملتی نا، وہی سب سے بڑی لگتی ہے. ایک شخص کے بارے میں میں نے پڑھا تھا کہ وہ پلکیں نہیں جھپکا سکتا تھا اپنی، اس کی آٹومیشن نہیں تھی، اس کو خود ہاتھ سے جھپکانی پڑتی تھی، اور اگر وہ تھوڑی دیر نہ جھپک سکے، بھول جائے، تو آنکھوں سے چھم چھم پانی گرتا تھا. کسی نے ایک موقع پہ اس سے پوچھا تھا کہ اگر تم سے کوئی خواہش پوچھی جائے تو کیا کرو گے؟ تو اس نے کہا کہ میں ایسی زندگی چاہوں گا کہ میری پلکیں خود جھپکتی جائیں. وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا، یعنی اس نے اپنی ساری خواہشیں اس پہ لگا دی جو آپ کے میرے پاس ابھی بھی ہے. جب سے بیٹھے ہیں کبھی سوچا کتنی دفعہ جھپکی ہیں؟ کیسے وائپرز ہیں؟ آپ کی گاڑی کے وائپر آگے آتے ہیں، تھوڑی دیر بعد الجھن آتی ہے، بند کرو اس کو، یہ بھی تو وائپرز ہیں نا. کیسے مٹی کو، ڈسٹ پارٹیکلس کو اور جراثیم کو ہم سے دور کرتے ہیں؟ کیا میں آپ صرف اس کی بھی قدر کر سکتے ہیں؟ ان اللہ لغفور الرحیم، وہ اتنا پیارا رب تمہیں اتنی ڈیلیکیٹ چیزیں دے دیتا ہے. کیا ہوتی آنکھوں کی جگہ بٹن لگے ہوتے، پلکوں کی جگہ جھاڑو لگا ہوتا، کیسے لگتے ہم؟ ہم کتنے عجیب لگتے ہیں. ہم تو اپنے بچوں کو کارٹون دکھاتے ہیں نا، ان کا ٹیسٹ خراب کرنے کے لیے. لیکن سچ بتائیے، اگر ہم کارٹونوں جیسے ہوتے، تھوتھنی جیسے ناک ہوتے، بٹن بٹن آنکھیں گھوم رہی ہوتی، کیسے لگتے؟ کیا کبھی اپنے چہرے کو دیکھ کر بھی رب کو یاد نہیں کرتے؟ دیکھیے مومن جو ہوتا ہے نا، وہ ہر چیز میں سے رب تک پہنچ جاتا ہے. جیسے جہاں محبت ہوتی ہے نا، بندہ ہر راستے سے ادھر ہی پہنچ جاتا ہے، کہتا ہے آپ کے گھر کی طرف ہی میری گاڑی نکل آتی ہے. ایمان والے کو ہر وقت اللہ کے راستوں میں نکلنے کا، جانے کا، ہر وقت یہ تڑپ لگی ہوتی، میں کس بہانے اپنے رب کو یاد کروں؟ خوشی میں رب، غم میں رب، تنہائی میں رب، محفلوں میں رب، نعمت ملی رب، بچہ ملا میں نعمت، ہر چیز میں اللہ 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 اللہ. اور اللہ تعالیٰ مجھے آپ کو یہ دے دے، یہ بڑی دولت ہے جس کو مل گئی. واللہ یعلم ما تسرون وما تعلنون، اور حقیقت یہ ہے کہ وہ تمہارے کھلے سے بھی واقف ہے اور تمہارے چھپے سے بھی واقف ہے، اس کو سب کچھ پتہ ہے. حدیث میں آتا ہے کہ تین چیزیں انسان کو نجات دینے والی ہیں. نمبر ایک، اللہ کا خوف، ظاہر میں بھی اور باطن میں بھی، یعنی اکیلے میں بھی اللہ سے ویسے ہی ڈریں جیسے لوگوں میں بیٹھ کے ڈرتے ہیں. دوسری چیز، خوشی اور غم میں حق بات کہنا، یعنی آپ خوش ہیں یا آپ دکھی ہیں، حق کا ساتھ نہ چھوڑیں. تیسری چیز، خوشحالی اور تنگ دستی میں خرچ کرنا اللہ کے راستے میں. یہ نہ کہیں کہ آج کل ہاتھ بڑا تنگ ہے، آج کل کاروبار ٹھیک نہیں ہے، یہ ہے وہ ہے. پھر آپ نے فرمایا کہ تین چیزیں مہلکات میں سے ہیں، ہلاک کرنے والیاں، یعنی جو بندے کو ڈسٹروائے کر دیتی ہیں. نمبر ایک خواہش نفس, جس کی پیروی کی جائے. سوچیے 3 سیکنڈ, میں اپنے نفس کی کون کون سی خواہشوں کو برا کرتی ہوں. اور دوسری چیز بخل, جس کی اطاعت کی جائے, یعنی اللہ کے راستے میں کچھ دینے کو دل چاہے پھر ہاتھ رک جائے, نہیں 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 ابھی نہیں ابھی نہیں, پھر سوچیں گے. اور تیسری انسان کی خود پسندی کی عادت, کہ میرے جیسا تو دنیا میں کوئی دوسرا بن ہی نہیں سکتا, میں تو ماسٹر پیس ہوں. یہ چیزیں بندے کو ہلاک کرتی ہیں. اللہ تعالی ہمیں اپنی اصلاح کی فکر لگا دے. فرمایا, جن کو اللہ کے سوا پکارتے ان کی اصل سن لو, والذین یدعون من دون اللہ لا یخلقون شیئا وهم یخلقون. اور وہ دوسری ہستیاں جن کو اللہ کو چھوڑ کر لوگ پکارتے ہیں, وہ کسی چیز کی بھی خالق نہیں بلکہ خود مخلوق ہیں, مردہ ہیں نہ کہ زندہ, اور ان کو کچھ معلوم بھی نہیں. کیا معلوم نہیں؟ کہ کب اٹھائے جائیں گے, ایان یبعثون. سچ بتائیے, جو کسی بھی بت کے آگے جھکتا ہے, کیا بت میں کوئی خوبی ہے؟ اور جو قبر کے آگے جھکتا ہے, کیا قبر والے کو پتہ ہے کہ قیامت کب آئے گی اور وہ کب اٹھیں گے؟ تو لوگ اتنے مختار رب کو چھوڑ کر اتنے کمزور لوگوں کو پکارتے ہیں, اس سے بھی زیادہ نہ سمجھی کی کوئی بات ہوگی. شرک کی تو کوئی دلیل دنیا میں آپ کو نہیں ملے گی, کیونکہ الہکم الہ واحد, تمہارا اللہ بس ایک خدا ہے. مگر جو لوگ آخرت کو نہیں مانتے, ان کے دلوں میں انکار بس کر رہ گیا اور وہ گھمنڈ میں پڑ گئے, یعنی جن کو نہیں ماننا وہ نہیں مانیں گے. اللہ یقیناً ان کے سب کرتوت جانتا ہے, چھپے ہوئے بھی اور کھلے ہوئے بھی. لوگوں کے بیچ میں کیا بنتے ہیں, بعد میں کیا کرتے ہیں, اللہ کو سب پتہ ہے, اور وہ نہیں پسند کرتا تکبر کرنے والوں کو. اللہ کو متکبرین ذرا بھی اچھے نہیں لگتے. جتنا تکبر ہوگا نا, اتنا بندہ اللہ سے دور ہوگا. اور یاد رکھیے, یوتھ ایج میں, ینگ ایج میں جو تکبر آتا ہے نا, وہ تو بندے کا مستقبل تباہ و برباد کر دیتا ہے. اس وقت پھر انسان اپنے آپ کو بڑا سمجھتا ہے, میں اتنی پڑھی لکھی, میں اس یونیورسٹی میں پڑھی, میرے اتنے رینک, میرے اتنے ڈبر, میرا اتنا, میرا وہ, میں یہ, میں وہ. تو متکبرین کو یا مستکبرین کو نہ تو قرآن سمجھ آتا ہے, نہ ان کو ہدایت ملتی ہے. وہ ہر آیت پہ کیا کہتے ہیں, وَإِذَا قِيلَ لَهُمْ مَا أَنزَلَ رَبُّكُمْ قَالُوا أَسَاطِيرُ الْأَوَّلِينَ. اب ذرا اس ایک جملے میں دیکھیے کہ آج کے لوگوں کے نظریات اور عقائد کیا. اور جب کوئی ان سے پوچھتا ہے کہ تمہارے رب نے یہ کیا چیز نازل کی ہے, تو کہتے ہیں اجی وہ تو اگلے وقتوں کی فرسودہ کہانیاں ہیں. یہ باتیں تو وہ اس لیے کرتے ہیں کہ قیامت کے روز اپنے بوجھ بھی اٹھائیں اور ساتھ ساتھ کچھ ان لوگوں کے بوجھ بھی سمیٹیں جنہیں وہ جہالت کی بنا پر گمراہ کر رہے ہیں. دیکھو کیسی سخت ذمہ داری ہے جو اپنے سر لے رہے ہیں. یہ جو بات ہے نا, یہ ایٹیچیوڈ بڑا برا ہے. آج بھی آپ دیکھیے کچھ لوگوں کا یہی حال ہے. قرآن کا تذکرہ ہے نا, پوچھو بھی کیا ہے, کہتے پرانی باتیں, اولڈ ڈیٹڈ باتیں. کوئی آپ سے پوچھے 14ویں پارے میں کیا آیا, آپ کہیں گے وہی باتیں تھیں جو ہر سال سنتے ہیں, پرانی باتیں. آج کا یہی مسئلہ ہے. لوگوں نے قرآن پہ عمل یہ کہہ کر نہیں توڑا, یا یہ کہہ کر قرآن پہ عمل نہیں چھوڑا کہ نہیں کرنا, بری بات ہے قرآن پہ عمل نہ کرنا. یہ کریں گے تو ان کو کون مسلمان سمجھے گا؟ کہتے کہ فلاں آیت کنٹروورشل, فلاں آیت ایبروگیٹڈ, فلاں آیت آؤٹ ڈیٹڈ, ٹائم باؤنڈ تھی ختم ہو گئی, فلاں آیت باہر رہنے والے اس پہ عمل نہیں کریں گے, اور فلاں آیت وہ تمہارے لیے نہیں ہے, فلاں آیت فلاں آیت. یعنی پورے قرآن کو اس طرح قصوں بخروں میں ڈالتے ہیں, گویا کہ عمل کی بس وہ 2-4 آیتیں ہیں, نماز, روزہ, حج, زکوٰۃ. یہ ہے اصل میں ادھر مسئلہ. جن کو آج بھی قرآن آؤٹ ڈیٹڈ لگتا ہے, پھر لے کے آ جائیں کوئی ایسی پوری پیاری کتاب کہ جو آج کے معاشرے کے فتنوں کو دور کر سکے. اللہ تعالیٰ فرماتے ہیں ایسے لوگ پھر اپنے بوجھ اٹھائیں گے قیامت کے دن ہوگے. تو کبھی اسلام کے کسی حکم پہ مت بولیے جب تک 100% یقین نہ ہو, جواب بھی نہ دیں.